السلام علیکم، وائس آف امریکہ واشنگٹن سے پروگرام جہاں رنگ کے ساتھ میں ہوں آپ کی میزبان شہناز نفیس، پروڈیوسر ہیں اسفر امام. اور سامعین، ہمارے آج کے پروگرام کا آغاز ہوگا ریکوڈک معاملے کی تحقیقات سے. عالمی بینک کے ثالثی فورم پر ریکوڈک فیصلے کے نتیجے میں پاکستان کو چیلی اور کینیڈا کی مائننگ کمپنی کو تقریباً 6 ارب ڈالر کا ہرجانہ ادا کرنے کا حکم. عمران خان کا معاملے کی تحقیقات کے لیے کمیشن بنانے کی ہدایت اور ٹھیتیان کمپنی کی جانب سے پاکستان کو مذاکرات کی پیشکش سے. ہمارا اگلا موضوع ہوگا پاکستان کی سول سوسائٹی کا اعلامیہ. ایشوز کیا ہیں اس وقت اور ان کا ممکنہ حل کیا ہو سکتا ہے، اس پر بات کریں گے. آگے چل کر امریکی صدر ڈونلڈ ٹرمپ کے ڈیموکریٹک پارٹی سے تعلق رکھنے والی ارکان کانگریس سے متعلق حالیہ ٹویٹس اور اس پر سامنے آنے والی تنقید پر بات کریں گے. اور آخر میں پاکستان میں پولیو کے بڑھتے ہوئے کیسز کی وجوہات پر بات ہوگی اور یہ کہ اس بیماری سے متعلق پی ٹی آئی کی جو حکومت ہے ان کا لائحہ عمل جو ہے وہ کیا ہے. ہمارا ٹول فری نمبر 0800-777-789 پہ کال کر کے آپ اس پروگرام میں شرکت کر سکتے ہیں. اور سامعین، پروگرام کا باقاعدہ آغاز کرنے سے پہلے ایک اور اہم خبر آپ کے ساتھ ہم شیئر کرنا چاہیں گے جو آج کے پروگرام کا حصہ نہیں ہے. خبر ہے کہ ایران کے صدر حسن روحانی نے کہا ہے کہ اگر امریکہ تہران پر عائد پابندیاں اٹھا لیں اور 2015 کے جوہری معاہدے پر واپس لوٹ آئیں تو ان کے بقول آج، ابھی اور کسی بھی مقام پر امریکہ سے مذاکرات کے لیے تیار ہیں. حسن روحانی نے اتوار کو ٹیلی ویژن پر نشر ہونے والے اپنے خطاب میں کہا کہ وہ مذاکرات پر یقین رکھتے ہیں اگر امریکہ ان کے بقول اپنے تکبرانہ رویے پر نظر ثانی کریں اور جارحیت اور ظلم بند کریں اور پابندیاں اٹھا کر مذاکرات کی میز پر واپس آئیں. تو ان کا کہنا تھا کہ ہم بات چیت کے لیے ہمیشہ ہی سے تیار ہیں. امریکی صدر، سامعین آپ کو یاد ہوگا، ڈونلڈ ٹرمپ نے عالمی طاقتوں اور ایران کے درمیان 2015 میں ہونے والی جوہری معاہدے سے یک طرفہ طور پر علیحدگی اختیار کی تھی، جس کے بعد ایران پر دوبارہ پابندیاں بحال کر دی گئی تھی، جس کے رد عمل میں تہران نے یورینیم افزودگی کرنے کی جو مخصوص حد ہے اس سے تجاوز کرنے کا اعلان کیا تھا. دوسری جانب آج برطانوی وزیر خارجہ نے ایک بیان دیا ہے جس میں انہوں نے کہا ہے کہ وہ ایران کے ساتھ معاہدے کو بچانے کی کوشش کر رہے ہیں. تو ایران کے صدر روحانی کہ اس بیان کے بارے میں امریکہ کی جانب سے ابھی تک کوئی رد عمل سامنے نہیں آیا ہے. تو اس موضوع پر ہم اپنے گزشتہ پروگراموں میں بھی بات کرتے رہے ہیں اور آئندہ بھی کریں گے، لیکن اب ہم چلتے ہیں ریکوڈک معاملے کی جانب جو ہمارا پہلا سیگمنٹ ہے. اور اس موضوع پر بات کرنے کے لیے ہمیں جوائن کریں گے پاکستان سے ایک انویسٹیگیٹیو رپورٹر ذوالفقار میتھو صاحب، اور ہمارے ساتھ ہوں گے بلوچستان بار ایسوسیشن سے منسلک عطا محمد کاکڑ صاحب، اور ہمیں یہاں ایک امریکی یونیورسٹی جارج واشنگٹن سے منسلک ملک سراج اکبر صاحب بھی جوائن کریں گے جن کا تعلق جو ہے اوریجنلی بلوچستان سے ہے. تو اس موضوع پر ہم بات کریں گے. اس وقت ہم دیکھتے ہیں لائن پہ ہمارے ساتھ جی کون ہے. اوکے، اس وقت لائن پہ کوئی نہیں ہے، میں دیکھ رہی ہوں. اوکے جی جی، بتایا جا رہا ہے ہمارے گیسٹ اس وقت ہمارے ساتھ لائن پہ ہیں. تینوں کو ہم خوش آمدید کہتے ہیں. اور آپ سے ہم آغاز کرنا چاہیں گے ذوالفقار مہدو صاحب، آپ کی گہری نظر اس پورے معاملے پر رہی ہے، اس ایشو پر. آپ یہ بتائیے گا کہ پاکستان کو ظاہر ہے یہ جرمانہ جو ہے ہر جانا کیوں ہوا، اس کے ذمہ دار کون ہیں، اس پر ہم بات تو کریں گے. اور اس میں وزیر اعظم عمران خان کی جو تحقیقاتی کمیشن ہے وہ اس کا کیا کردار ادا کر سکے گی یا نہیں، جو ذمہ داران ہیں اس کا تعین ہو سکے گا یا نہیں، اس پہ ہم آگے چل کے بات کرتے ہیں. لیکن ہمارے سامعین سننے والوں کو پہلے اگر آپ یہ بتائیں کہ ریکوڈک کا یہ معاہدہ جو ہے، یہ معاملہ، یہ متنازع کیوں، کیسے اور کب بنا؟
अच्छा, बहुत शुक्रिया आपका मुझे इसमें दावत देने की। प्रोग्राम इसमें सबसे पहले तो ये जो मादा है, मैं इसके बारे में बताता चलूँ कि इसकी जो ज़खायर हैं, जो जिसके बारे में ये अंदाज़ा लगाया जा रहा है कि ये तकरीबन 500 अरब डॉलर के सोने और तांबे के ज़खायर हैं जो पाकिस्तान के ज़िला चागी में यहाँ पे ये दरियाफ्त हुए थे। इसके अंदर किसान ने जो ऑस्ट्रेलिया की कंपनी है और जहाँ जनकित किया था चिली की कंपनी थे, तो उसमें ये चीज़ें जब मादा 2006 में तय हुआ तो 2006 में ही मुतनाज़े बनना शुरू हो गया था कि सूबाई हुकूमत ने जो है वो इस बात पे स्टैंड ले लिया था कि ये चूंकि बलूचिस्तान का पार्ट है और बलूचिस्तान का है तो इसका सारे का सारा शेयर जो है बलूचिस्तान को मिलना चाहिए। उसके बाद जब आसिफ अली जरदारी साहब की हुकूमत 2008 के इलेक्शन के नतीजे में बनी तो उन्होंने इस बात को इंडोर्स किया और असम निशारी जो चीफ मिनिस्टर थे उनके साथ उन्होंने मिलकर ये एक कानून बनाया कि जहाँ से भी नेचुरल रिसोर्सेज निकलेंगे, ये पाकिस्तान की कौमी असम्बली ने इसको मंजूर किया कानून को, कि जहाँ से भी नेचुरल सोर्सेज निकलेंगे पहला हक उस सूबे का होगा। तो उस सूबे के हक की वजह से ये आपस में फेडरल गवर्नमेंट का और जो प्रोविंशियल गवर्नमेंट का तनाजा था वो आगे बढ़ता गया और इस महज तक पहुंच गया कि 2011 में जो है वो ये माहदा जो है वो गवर्नमेंट ऑफ पाकिस्तान ने मंसूख कर दिया और उनको लीज देने से इनकार कर दिया रिकॉर्डिक को। और 2013 में सबके चीफ जस्टिस पाकिस्तान इफ्तिखार मोहम्मद चौधरी ने भी जो है वो इस फैसले के तहत ही किया कि उन्होंने इस माहदे को ही मनसूख कर दिया। और कंपनी जो है फिर उसके बाद जो है वो 12 जुलाई 2012 को इस गवर्नमेंट के जब लीज नहीं दी गई तो वो पहले ही वर्ल्ड बैंक की कोर्ट ऑफ जो इंटरनेशनल सेंटर फॉर सेटलमेंट ऑफ डिस्प्यूट है उसमें चली गई और फिर इफ्तिखार मोहम्मद चौधरी साहब का फैसला आ गया और 7 साल इस केस को निपटाते हुए लगे और अब $5.9 बिलियन का तकरीबन जो है वो पाकिस्तान को जुर्माना हुआ है। जहां तक आपने ये सवाल किया था कि हुकूमत पाकिस्तान का कमीशन क्या करेगा, तो मैं नहीं समझता कि पाकिस्तान की हुकूमत के पास इसके अलावा कोई और ऑप्शन है कि वो इस ऑफर को कबूल कर ले कि किसान के जो चेयरमैन है विलियम हाइज उन्होंने जो ऑफर दी है उसके ऊपर वो दोबारा बैठे, क्योंकि पाकिस्तान ने 6 अरब डॉलर IMF से लेने के लिए बहुत सारी ऐसी शरायत हुकूमत पाकिस्तान ने मौजूदा हुकूमत ने मंजूर की है जो बहुत अनपॉपुलर डिसीजन है पाकिस्तान के अंदर और उनके खिलाफ काफी रिएक्शन जो है ताजर से लेके और आवामी सतह तक आटे से लेके और गैस और बिजली की कीमतें बढ़ गई है इस 6 अरब डॉलर को लेने के लिए। और अगर पाकिस्तान ये 6 अरब डॉलर पे करता है जुर्माने के तो मैं नहीं समझता कि सब पाकिस्तान के लिए मुमकिन है, ये बहुत मुश्किल हो जाएगी, बहुत मुश्किल में हुकूमत फंस गई।
ओके, क्या कहा जा रहा है अदम अदायगी की सूरत में पाकिस्तान को किन मुश्किलात का सामना हो सकता है? अभी तो खैर मुजाकिरात होने हैं, ये भी कहा जा रहा है कि आउट ऑफ कोर्ट सेटलमेंट जो है वो भी हो सकती है इस कंपनी के साथ, लेकिन ऑप्शंस जो हैं वो क्या हैं पाकिस्तान के पास?
जी देखिए, आउट ऑफ कोर्ट सेटलमेंट की ऑप्शन जो है वो तो मौजूद है, हो सकता है, लेकिन अभी तो एक और फैसला भी आने वाला है। देखिए पाकिस्तान को, पाकिस्तान की अदालतों ने ये बातें जो है पाकिस्तान के कानून में तो उनको जायज नजर आती थी, लेकिन इंटरनेशनल लॉ के अंदर से जाके जब आप एक माहदा कर लेते हैं तो फिर उस माहदे की पासदारी करनी पड़ती है। अभी एक और कारके का केस इसी कोर्ट में, वर्ल्ड बैंक इसी कोर्ट में गैरअल्तवा है, अभी जो है वो उसके अंदर समाप्त चल रही है, तो जब वो आ जाएगा तो उसके अंदर भी $900 मिलियन का एक जुर्माना कंपनी ने कारके ने पाकिस्तान के खिलाफ क्लेम किया हुआ है, तो 1 अरब डॉलर की वो भी एक केस जो है वो भी चल रही है। तो इस तरह के यानी ये चीजें मैं समझता हूँ कि इनको टेबल पे ही बैठना पड़ेगा और टेबल पे बैठ के ये मसला हल होगा। लेकिन दूसरी तरफ पाकिस्तान के जो मुकद्दर इदारे हैं वो माजी में भी जन्म शरफ के दौर में भी ये कहते रहे हैं कि ये बहुत बड़े रिजर्व हैं और इसको इस तरह से नहीं दिया जा सकता, और हुकूमत बलोचिस्तान और बलोचिस्तान की जो पोलिटिकल पार्टीज हैं वो भी इससे रिएक्शन जाहिर करती नहीं। तो मैं नहीं समझता कि सब स्टेक होल्डर्स को अब धूप में लिए बगैर हुकूमत पाकिस्तान को फैसला करने के काबिल रही है, इसके ऊपर बात होगी अभी आगे आने वाले दिनों में, देखेंगे कि क्या होता है। लेकिन बाहर एक मुश्किल सूरत हाल जो है वो क्रिएट हो गई है पाकिस्तान के लिए और पाकिस्तान की हुकूमत के लिए।
ओके, हम आपकी जानिब आना चाहेंगे अता मोहम्मद काकर साहब के, हमें ये मालूम है परवेज़ मुशर्रफ के दौर में बलूचिस्तान के जो हुकूमत है वहाँ के बलूचिस्तान के जो गवर्नर थे उन्होंने बताया जाता है कैबिनेट को इत्माद में लिए बगैर ये एग्रीमेंट जो है ये साइन किया था इस कंपनी के साथ, और बाद में PPP की जब हुकूमत आई तो उस दौर में इसको हाई कोर्ट सुप्रीम कोर्ट की जानिब से इस एग्रीमेंट को कलदम करार दिया गया था। तो ये एक सियासी इशू इसको समझा जाए या फिर लीगल इशू इसको समझा जाए, कहाँ पे क्या हुआ है ये हालात जो हैं इस नहज पर कैसे पहुंचे। अता मोहम्मद कागर साहब, जी जी आपकी आवाज़ आई है।
शुक्रिया अदा करना चाहता हूँ कि उन्होंने पाकिस्तान के
जी,
लिए
ये वॉइस ऑफ अमेरिका है।
खूबसूरत
जी, अदा मोहम्मद काकर साहब,
अमेरिका से
ये
मैं
वॉइस ऑफ
शुक्रिया अदा करना
अमेरिका।
चाहता
जी
हूँ। जी, वॉइस ऑफ अमेरिका का मैं शुक्रिया अदा करना चाहता हूँ कि उन्होंने बलूचिस्तान को तवज्जो दी, और बलूचिस्तान पाकिस्तान का नहीं बल्कि दुनिया का वाहिद जगह है जहाँ पे मादनियात से मालामाल है, जहाँ पर कोयला, गैस, बिजली, गोल्ड, कॉपर, ये सब कुछ अवेलेबल है। लेकिन बदकिस्मती थी कि इस सुबह को खास तवज्जो नहीं दिया गया है। गवर्नमेंट ऑफ पाकिस्तान ने तो बिल्कुल कोई तवज्जो नहीं दी। उसके बाद पर वजूहत ये है कि यहाँ से सुबह के बेनिफिट ले रहे हैं जबकि बेनिफिट के बदले में इसको कुछ नहीं मिल रहा है। मैं आपको सिंपल एग्जाम्पल देना चाहता हूँ, जो रिकॉर्डेड का मनसूबा है जो शुरू हुआ है 1992 में पाकिस्तान की सरजमीन पर, ये पांचवा दुनिया की पांचवी बड़ी गोल्ड की ऑफर की तरह सबसे बड़ी निकल की ना बखेरा है, और इस बखेरे से हमें कोई फायदा नहीं मिला है। उसकी वजूहत मैं बताना चाहता हूँ, क्योंकि यहाँ पर जो रहने वाले हैं यहाँ के मजदूर भी इसमें काम नहीं कर सकता है। अब पीते कभी देखो पीते जाना पुलिस करते हुए
ओके। अता मोहम्मद काकर साहब, हमारे प्रोड्यूसर हमें बता रहे हैं माजरत के साथ कि आपकी आवाज़ जो है वो ऑडिबल नहीं है। दोबारा चंद सेकंड्स में हम आपको दोबारा कॉल करते हैं इसी नंबर पर। इस वक्त हम जाना चाहेंगे मलिक सिराज जो है अकबर, उन्होंने हमें ज्वाइन किया है जॉर्ज वॉशिंगटन से। आप मुंसलिक हैं। अस्सलाम वालेकुम मलिक सिराज अकबर साहब।
वालेकुम अस्सलाम जी।
जी मलिक सिराज अकबर साहब, आप किस तरह देखते हैं ये मुआहिदा? जब हुआ था तो आप पाकिस्तान में मौजूद थे और इसकी कवरेज हमें बताया जा रहा है कि आप करते रहे हैं, तो ये कहाँ पे क्या हुआ? हालात इस नहज पर कैसे पहुंचे?
जी, मेरे ख्याल में ये बलूचिस्तान गवर्नमेंट के लिए बहुत ही ऑकवर्ड सिचुएशन है, क्योंकि बलूचिस्तान की जितनी सियासी जमातें हैं उन सब की सियासत में एक बात वाजे है कि वो हर मसले पे इस्लामाबाद को जिम्मेदार ठहराते हैं कि वफाकी हुकूमत सूबे में तरक्की नहीं करने देती है, वफाकी हुकूमत सूबे को सपोर्ट नहीं कर रही होती है। तो यह जो भी पॉलिटिकल पार्टी गवर्नमेंट में होती है बलूचिस्तान में, चाहे वो उस वक्त काफ लीग की गवर्नमेंट थी, ये मुस्लिम लीग की गवर्नमेंट या पीपल्स पार्टी की गवर्नमेंट थी, तो देयर वाज कंसेंसस अक्रॉस द बोर्ड। जो भी वजीर आला आ रहा था बलूचिस्तान में तो वो यही कह रहे थे कि रिकोडेक के इशू पे बलूचिस्तान को ऑन बोर्ड नहीं लिया गया है, और जो भी आएगा इकतदार में वो उसको नल एंड वॉइड करेंगे। तो उस वक्त वजीर आला थे असलम रईसानी साहब, तो उन्होंने भी इसको एक पॉलिटिकल इशू बनाया। वो यही कह रहे थे कि हम बलूचिस्तान के साइल और वसाइल को डिफेंड करेंगे। उसके बाद हम देखते हैं कि उनके बाद डॉक्टर मालिक साहब आए, सत्तासन जहरी और कुदूस बिजन जो, तो देयर इज बिन कंसिस्टेंसी कि बलूचिस्तान में इस हवाले से कंसेंसस पाया जाता है तमाम पॉलिटिकल पार्टीज के दरमियान के बलूचिस्तान के इशू, साइल और वसाइल के इशूज पे, रिसोर्सेज के इशूज पे सूबे को एतमाद में लिया जाए। लेकिन सूबाई हुकूमत का जो रवैया था इट वॉज बेस्ड ऑन आई थिंक दे डिड नॉट हैव अ लॉट ऑफ टेक्निकल इंफॉर्मेशन। वो इस तमाम इशू को टेक्निकल ग्राउंड्स पे नहीं समझ पा रहे थे। तो जब इनके कंसर्न थे तो देर वॉज अ टाइम फ्रेम कि वो TCC के रिप्रेजेंटेटिव से मिल सकते थे, 30 दिन का देर वॉज अ डेड लाइन। लेकिन बलूचिस्तान गवर्नमेंट की तरफ से रवैया इतना मुतकबराना था कि उन्होंने मिलने से इनकार कर दिया। सो दैट इज वेन TCC हैड टू गो टू द इंटरनेशनल कोर्ट फॉर आर्बिट्रेशन। अगर हम उस वक्त इनकी बात सुन लेते, इनके साथ मुजाकरात कर लेते, तो मेरे ख्याल में वी वुडन्ट बी बैक टू स्क्वायर वन और आज फिर आउट ऑफ कोर्ट सेटलमेंट की बात नहीं करनी पड़ती। लेकिन बलूचिस्तान गवर्नमेंट का मसला ये है कि वो इस इशू को टेक्निकली हैंडल नहीं कर सके, और फिर वो इस्लामाबाद को ब्लेम कर रहे थे। बट डाउन द लाइन आई थिंक देयर इज कंसिस्टेंसी विद इन ऑल पॉलिटिकल पार्टीज। सबका यही कहना है कि वो, क्योंकि इससे पहले माजी में उनका जो तजुर्बा रहा है रेकोडिक के अलावा सेंदक के प्रोजेक्ट की बुनियाद पे, जहाँ पे चाइनीज एक्सप्लोर करते आ रहे हैं सोना, तांबा, और बलूचिस्तान को गिला यह है कि सूबे को सिर्फ 2% मिलता है उससे, उसके रेवेन्यू से। तो दिस टाइम देयर वाज मोर यू नो कंसर्न्स कि बलूचिस्तान को इससे क्या हासिल होगा। तो उसके बाद जितनी भी गवर्नमेंट्स आई हैं बलूचिस्तान में, सबका यही नुक्ता नजर रहा है कि बलूचिस्तान को एश्योर किया जाए। ایک تیوری یہ ہے کہ جو چائنیز لابی ہے وہاں پہ وہ کوشش کر رہے ہیں کہ وہ ٹی سی سی کو ڈسلاج کریں. تو اس حوالے سے بڑی انفارمل نیگوسیشنز رہی ہیں ماضی میں. تو ایک نظریہ یہ بھی ہے کہ چائنیز کی کوشش ہے کہ یہ پروجیکٹ ان کو دیا جائے جس طرح وہ سندک میں کام کر رہے ہیں.
اوکے, ویری انٹرسٹنگ. یہ بہت انٹرسٹنگ پوائنٹ آپ نے اٹھایا ہے. اس پہ کوسچن کرنے سے پہلے, آپ نے جو رئیسانی صاحب ہیں, اسلم رئیسانی, ان کی بات کی کہ یہ ان کا بھی غلط فیصلہ تھا, لیکن جو رپورٹس ہم نے پڑھی ہے وہ اس کے مطابق اس پروجیکٹ کے زیادہ تر اخراجات جو ہے وہ بلوچستان کی صوبائی حکومت نے اٹھانے تھے, اور منافع جو ہے صرف 25% بلوچستان صوبے کو ملنا تھا, جس کی بنیاد پر اسلم رئیسانی کو یہ معاہدہ توڑنے کے حق میں انہوں نے ایک طرح سے مہم چلائی. تو کیا یہ پھر ان کا صحیح فیصلہ نہیں تھا؟
نہیں, میرے خیال میں پروونشل گورنمنٹ کے پاس تو ریسورسز تھے ہی نہیں. جب انہوں نے اعتراض کیا تھا فیزیبلٹی رپورٹ پہ, تو ان کا ایک بنیادی اعتراض یہ تھا کہ جو ریفائننگ کا پروسیس ہے وہ بلوچستان ہی کے اندر ہو یا پاکستان میں وہ انفراسٹرکچر ڈیولپ کریں, وچ ڈز ناٹ سیم ویری ریئلسٹک, کیونکہ یہ جتنی بڑی کمپنیاں ہوتی ہیں دے ہیو برانچز اکراس دا ورلڈ. تو بلوچستان کے پاس انفراسٹرکچر تھا ہی نہیں, اینڈ بلوچستان ہیویلی ڈیپینڈنٹ آن دا فیڈرل گورنمنٹ کہ وفاقی حکومت کی طرف سے ان کو امداد ملے. اس باقی دن دے ہیو ویری ویگ ڈیمانڈس کہ اس سے عوام کو فائدہ ہو. آئی تھنک ہیز کمپیئر ٹو جو لوگ سینڈک میں کام کر رہے ہیں ان کے مقابلے میں ٹی سی سی واز ویری ٹرانسپیرنٹ. وین آئی واز ورکنگ ایز اے جرنلسٹ تو ان کی ریگولرلی پریس بریفنگس ہوتی تھی, صحافیوں سے ملتے تھے, ان کا ایک میڈیا آفس بھی تھا کوئٹہ سرینا ہوٹل میں جہاں پہ ہم صحافی جا کے سوالات بھی پوچھ سکتے تھے. تو دے آر ویری ٹرانسپیرنٹ اباؤٹ اٹ ایز کمپیئر ٹو دا چائنیز. مثلاً آپ سی پیک کے تناظر میں دیکھیں تو لائک لوگوں کے پاس اگر صحافیوں کے پاس کوئی سوالات ہیں تو سی پیک کے حوالے سے تو بہت ڈارکنیس ہے, بٹ ٹی سی سی واز ویری ٹرانسپیرنٹ, لوگوں سے ملتے تھے, صحافیوں سے ملتے تھے. تو اس کے باوجود آئی تھنک دا بلوچستان گورنمنٹ ویسٹڈ ا لاٹ آف ٹائم جب ان کو ایون ٹی سی سی کی طرف سے دعوت دی گئی کہ آپ ہمیں بتائیں کہ آپ کے کنسرنز ہیں کیا. تو بلوچستان گورنمنٹ کے اس وقت چیف سیکرٹری تھے احمد بخش لیڈی صاحب, تو ہی اسپوک ٹو دا میڈیا اینڈ دے ور ویری ان کلیئر کہ ان کے مطالبات ہیں کیا. وہ یہی کہہ رہے تھے کہ ان کی جو فیزیبلٹی رپورٹ ہے یہ کمپلیٹ نہیں ہے, لیکن وہ یہ بھی نہ بتا سکے کہ کن کن ایشوز پہ ان کے کوشچنز ہیں گورنمنٹ بلوچستان کے. اسی طرح سے وہ کہہ رہے تھے ہم چاہتے ہیں کہ عوام کو فائدہ ہو, اینڈ دے ورنٹ مور اسپیسیفک اباؤٹ دیئر ڈیمانڈس. تو میرے خیال میں بلوچستان گورنمنٹ نیور ہیڈ دا کیپیبلٹی کہ وہ اتنا بڑا پروجیکٹ کو ہینڈل کریں. یہ تو سینکڑوں ملین ڈالرز تو وہ پہلے سے خرچ کر چکے تھے اپنے فیزیبلٹی رپورٹ پہ. تو بلوچستان گورنمنٹ کے لیے تو سوال ہی پیدا نہیں ہوتا کہ وہ ان کے پاس اتنا بڑا انفراسٹرکچر ہو کہ وہ مائننگ بھی خود ہی کریں.
رائٹ, اوکے. ذوالفقار مہتو صاحب, یہ جو پوائنٹ اٹھایا ہے چین کے حوالے سے, تو اس پوری سچویشن میں چین کا آپ کہاں تک کردار ادا آپ دیکھتے ہیں؟
جی بالکل. اب ایک بات تو میں تھوڑی سی آپ کو اور آگے لے کر چلوں کہ جو ابھی آؤٹ آف کورٹ سیٹلمنٹ کی بات ہو رہی ہے پاکستان گورنمنٹ میں, آج اسلام آباد میں میری تو جو لوگ ہیں منسٹری میں اور ان سے جو بات ہوئی ہے, وہ ان کا کہنا ہے کہ ایک سوچ یہ بھی ابھر رہی ہے کہ اسی چین کے حوالے سے ہی کہ اس پورے پروجیکٹ کی جو ہے وہ ری ٹینڈنگ کر دی, انٹرنیشنل ٹینڈر فلوٹ کر دیا جائے. تو جو کمپنی یہ ٹینڈر ون کرے اس میں یہ کنڈیشن لگا دی جائے کہ جو جرمانہ پاکستان کے ذمہ ڈالا گیا ہے آئی سی ایس آئی ڈی کی طرف سے, وہ کمپنی وہ جرمانہ بھی پے کرے گی اور اس کے بعد پھر وہ آگے چلے گی. تو ایک سوچ یہاں پہ یہ بھی ہے. دوسرا آپ کا سوال, سوری آپ نے کیا پوچھا ہے
چین کے حوالے سے؟ چین کا جی, ملک سراج اکبر صاحب نے جو نقطہ اٹھایا ہے کہ چین کا کردار وہ دیکھتے ہیں اس پوری سچویشن میں.
دیکھیں چین کا کردار سمجھ لیجیے یا کسی یو ایس کمپنی کا سمجھ لیجیے یا کسی یورپین کمپنی کا سمجھ لیجیے, ساری ہی کمپنیاں جو ہیں وہ پوری دنیا کی انٹرنیشنل کمپنیاں اس بات کے اوپر اب آئیں گی. ظاہر ہے اگر حکومت پاکستان اس کو انٹرنیشنلی اگر دوبارہ اس کا ری ٹینڈر کرتی ہے تو وہ آئیں گی, لیکن چین کا چونکہ اسپیشل انٹرسٹ ہے یہاں پہ, آپ کو پتا ہے کہ سی پیک چل رہا ہے ان کے اور بے شمار پروجیکٹس چل رہے ہیں, تو ہو سکتا ہے ان کے لیے کوئی یہاں پیزی گراؤنڈ ہو اور انہوں نے گورنمنٹ کے اندر لابی بھی کی ہو. یہ بات میں جیسے میں اتفاق کرتا ہوں سراج اکبر صاحب کی کہ یہ بات ہو سکتی ہے کہ ان کا اصل رسوخ پاکستان کے اندر اس وقت ہے, पाकिस्तान के तमाम जो कॉरिडोर हैं पावर के, उनके अंदर उनकी रसाई है, वो अपनी बात को करते भी हैं। तो ये बात हो सकती है कि उनको कोई फेवर मिल जाए, लेकिन जब ये प्रोसेस अब शुरू होगा, अगर इंटरनेशनल टेंडरिंग होती है तो वो फिर ट्रांसपेरेंट होगा सारा, और चूंकि पूरी दुनिया की नजरें होंगी इसके ऊपर, तो मैं नहीं समझता कि चीन की कंपनी या चीन की गवर्नमेंट कोई ज्यादा इसमें कोई फायदा ले सकेगी। तो एक हाल ये भी सोचा जा रहा है, और दूसरा हाल जो है वो अभी गवर्नमेंट जो कमीशन बना रही है उसके अंदर शायद एक रिकमेंडेशन ये भी है कि टिकियान के साथ जो है दोबारा उनके साथ बात की जाए। लेकिन ये काफी मुश्किल अब सूरत हाल जिस तरह मैंने पहले अर्ज किया कि वो बन गई है, ज्यादातर यही लगता है कि री टेंडरिंग होगी।
ओके, हमें दोबारा ज्वाइन किया है अता मोहम्मद काकर साहब ने। अता मोहम्मद काकर साहब, आप अपनी बात कंप्लीट करें, जो रिकुडिक का एरिया है, इलाका, इसके बारे में आप हमें बता रहे थे, बलूचिस्तान के जो आवाम हैं उनकी जो शिकायत ग्रीवियंसेस है उसके बारे में आप हमें बता रहे थे, लेकिन साथ ये भी बताइएगा कि इस ये मुआहिदा करने के वक्त क्या मरकजी हुकूमत और बलूचिस्तान की सूबाई हुकूमत वो एक पेज पर थी?
सबसे पहले मैं शुक्रिया अदा करना चाहूँगा वॉइस ऑफ अमेरिका की, जिन्होंने बलूचिस्तान जैसे गरीब सूबे को, हालांकि गरीब तो नहीं है, अमीर है, अमीर से गरीब बना दिया है, शुक्रिया अदा करना चाहते हैं, उनको तवज्जो दी है। दूसरी बात यह है, रिकॉर्डेड जो है ना क्वेटा से 45 किलोमीटर अवे डिस्ट्रिक्ट शाजी में वाकई है, ये छोटी सी गांव है, छोटा सा इलाका है, और यहाँ पर सबसे पहले 1992 में सोना दरियाफ्त हो गया था, यहाँ पर मेहनत के सोने यहाँ पर दरियाफ्त किया था, उसके बाद इसको अपना शक्ल दे दिया। फिर ये रिकॉर्डिंग का जो मायदा हुआ था फॉर्मर लोगों से, फिर उसके बाद जो है ना बकायदा पर काम शुरू हो गया था, काम के बाद फिर काम सच बंद हो गया था, गवर्नमेंट और इसके दरमियान में जो एग्रीमेंट हुआ था उसमें डिस्टर्बेंस आ गया।
ठीक,
अफसोस इस बात की है कि बलूचिस्तान सबसे माला माल सूबा है मादनियात से, लेकिन यहाँ पर कोई तवज्जो नहीं दी गया मरकजी गवर्नमेंट की तरफ से और दूसरे इलाकों से। मैं आपको सिर्फ रिकॉर्डिंग में ग्वादर का बताना चाहता हूँ, जहाँ पर सबसे बड़ी डीप सी है और जो जहाज आता है, जो लंगर होता है वो किनारे में होता है, यहाँ के लोगों को पानी तक नहीं मुहैया होता है। आप बलूचिस्तान का गैस उठा दो, गैस में सुई से निकलते हुए बलूचिस्तान क्वेटा के नजदीक के मजाफात में कोई गैस नहीं है, जबकि पंजाब के उन इलाकों में मुहैया किया गया है जहाँ पर आपका सोच भी नहीं सकता है। इस्लामाबाद के हर इमारत में आपको गैस मिल जाएगा, लेकिन यहाँ पर नहीं है, क्योंकि ये इस सूबे को हमेशा पसमांदा रखा गया है। जब हकूक की बात होती है फिर हम इसके भाई नहीं होते हैं, जब हकूक की बात हट जाता है, बेनिफिट की बात आता है, फिर ये बलूचिस्तान पाकिस्तान बाकी सूबों का भाई बन जाता है। जो किसी बात है, इससे पहले शहीद वतन, शहीद बलूचिस्तान, शहीद कानून, रहबर शोदा, शहीद बाज मोहम्मद काकर ने गवर्नमेंट से भी यही कहा है कि जो सोर्सेज रिसोर्सेज बलूचिस्तान के है उसके बेनिफिट जो है ना उसके अवाम को दिया जाए। यहाँ के अवाम मजलूम है, यहाँ के अवाम से हकूक छीन लिए गए हैं। शहीद वतन ने यही कहा था और इस बात पर तवज्जो भी दी थी कि इन लोगों के जो रिसोर्सेज है, जिस इलाके से जो भी मादनियात करते हैं, उनके अवाम को वहाँ पर एडजस्ट किया जाए। अब सीते क्या से गुजरने वाली है, यहाँ सीते आने से पाकिस्तानी बलूचिस्तानी बलखसूस कोई भी मजदूर तक, लेबर तक जो है इसको अपॉइंट नहीं करते हैं, नहीं देते हैं। चाइना वहाँ से अपना लेबर भी लाता है, इंजीनियर भी लाता है, सब कुछ लाता है, क्योंकि चाइना को अपना बेनिफिट अजीज है, चाइना को पाकिस्तान बलूचिस्तान अजीज नहीं है, वो अपना सूबे को आबाद करना चाहता है।
बिल्कुल, बहुत शुक्रिया आपका, बेहद शुक्रिया अता मोहम्मद काकर साहब। लेकिन मलिक सिराज अकबर साहब, आपसे ये क्वेश्चन के 18वीं तरमीम के तहत तो जो सूबे हैं काफ़ी हद तक खुद मुख्तार है, उसके बाद इस तरह की शिकायत का सामने आना कहाँ तक दुरुस्त सही है?
देखिए, आपको यकीनन पता होगा कि बलूचिस्तान में पिछले 15 सालों से एक इंसर्जेंसी किसी सूरत हाल है, तो वहाँ पे अलहदगी पसंद तंजीमें, मुसलह तंजीमें भी काम कर रही हैं। तो उस तमाम सिचुएशन में बलूचिस्तान की जो पॉलिटिकल पार्टीज होती हैं, जो गवर्नमेंट में होती हैं, वो दबाव का शिकार होती हैं। मसलन चाहे पीपल्स पार्टी हो या नवाज लीग हो या अब बलूचिस्तान अवामी पार्टी, वो कोशिश करते हैं कि वो बैलेंस करें जो मकामी परस्पेक्टिव हैं, कहीं ऐसा ना हो कि वो जो अलहदगी पसंद तंजीमें हैं उनको नाराज़ करें या उनके साथ वो کنفرنٹیشن میں چلے جائیں, دوسری طرف وہ نہیں چاہتے کہ وہ وفاقی حکومت کو ناراض کریں, تو وہ درمیان میں سینڈوچ ہو گئی ہیں یہ جو پولیٹیکل پارٹیز ہیں. اس لیے اب کبھی کبھار ایسا لگتا ہے کہ جو پروونشل گورنمنٹ کے لوگ ہیں, یس یو آر ایبسولیٹلی رائٹ, کہ وہ وہی زبان بولتے ہیں جو کہ سیپریٹسٹ کی ہے, کہ وہ کہتے ہیں کہ سب کچھ لے گئے ہیں, اسلام آباد والے سب کچھ لے گئے ہیں, وہ بلوچستان کی ترقی نہیں ہونے دیتے. تو یہ بڑا مسئلہ ہے, کیونکہ پھر وہی مسئلہ ہے کہ نواب پریشانی نے آ کے تمام یہ جن کے ساتھ معاہدات ہوئے تھے وہ منسوخ کر دیے. جب آپ کسی حکومت کے ساتھ, کسی انٹیٹی کے ساتھ, کسی فورن کمپنی کے ساتھ معاہدہ کرتے ہیں, پھر آپ پابند ہوتے ہیں, آپ گورنمنٹ ہیں, آپ اس طرح ریئیکٹ نہیں کر سکتے جس طرح ایک مسلح تنظیم کرتی ہے, جس طرح ایک سیاسی پارٹی کرتی ہے. تو گورنمنٹ کی بہت ساری ذمہ داریاں ہوتی ہیں, بے شک اس میں کوئی شک نہیں کہ صوبے کے ہاں زیادہ ذمہ داریاں ہیں کہ جو کچھ وہ کر سکتے ہیں, لیکن بلوچستان میں اب ایک کلچر بن گیا ہے کہ اگر اسکول میں ٹاٹ نہیں ہے, ٹیچرز نہیں ہیں, تو کہتے ہیں پنجاب کا گیا ہے, پنجاب ذمہ دار ہے یا وفاق ذمہ دار ہے. تو یہ جو وکٹم ہوڈ کا ایک نیریٹو ہے وہ پرپیچویٹ کیا جا رہا ہے, یہ بھی بڑا مسئلہ ہے. اب جب یہ لوگ گورنمنٹ میں آتے ہیں تو وہ یہی کہتے ہیں کہ جو وہی نیریٹو ہے جو سیپریٹسٹ کا ہے, اٹ ڈزنٹ مین کہ اس میں کوئی ریالٹی نہیں ہے, لیکن گورنمنٹ کی ذمہ داری یہ ہوتی ہے کہ جس طرح میں نے کہا کہ پہلے جب ان کو موقع ملا کہ وہ مذاکرات کریں, وہ مذاکرات کرنے کے لیے تیار نہیں تھے, کیونکہ ان کو پتا تھا کہ عوام, رئیسانی صاحب ایک ہیرو بن گئے جب انہوں نے ریکودک کے معاہدے کی مخالفت کی تھی, تو ایک ہیرو بن گئے. جب ثناء اللہ زہری صاحب آ گئے, ڈاکٹر مالک صاحب آ گئے, تو جو بھی بلوچستان کا لیڈر ہے وہ کہتا ہے کہ ہم یہاں ڈیولپمنٹ نہیں ہونے دیں گے, یہ تو وہ ہیرو بن جاتا ہے. اب اگر آپ صوبے کے نمائندہ ہیں تو پھر آپ کو پتا ہے کہ اور اسٹیک ہولڈرز بھی ہیں, ٹو بی ویری ہانیسٹ, کہ پاکستان میں فوج کی مرضی کے بغیر آپ کچھ نہیں کر سکتے, پر آپ فوج کو بھی آن بورڈ لیں, آپ چائنیز کو بھی آن بورڈ لیں, کہیں ایسا نہیں ہو سکتا کہ آپ ایک طرف ترقی بھی کریں پر چائنیز کو گالیاں بھی دیں, فوج کو گالیاں بھی دیں. تو ایک سسٹینیبل وہ ایک کنسسٹنسی نہیں ہے پالیسیز میں, کہ اگر صوبائی حکومت وہی زبان بولے جو اپوزیشن کی ہے یا جو مسلح تنظیموں کی ہے, پھر صوبائی گورنمنٹ لوزز لیجیٹیمیسی ان فرنٹ آف دا پیپل, کہ بھی آپ پر اقتدار میں کیوں ہیں اگر آپ مسئلے حل نہیں کر سکتے, تو اس کا مطلب ہے پھر مسلح جو تنظیمیں ہیں وہ سچ پہ قائم ہیں.
اوکے, بہت شکریہ آپ کا ملک سراج اکبر صاحب, عطا محمد کاکر صاحب آپ کے بھی شکر گزار ہیں. ذوالفقار مہتو صاحب, جانے سے پہلے ایک آخری کوسچن آپ سے کرنا چاہوں گی. یہ بتایا جا رہا ہے کہ اس یہ جو فیصلہ آیا ہے اس کے خلاف پاکستان کے پاس اپیل کا کوئی آپشن جو ہے وہ موجود نہیں ہے, لیکن پازیٹیو ڈیولپمنٹ یہ ہے کہ اس کمپنی کی طرف سے مذاکرات کی پیشکش ہو چکی ہے پاکستان کو, تو یہ بتائیے گا کہ ممکنہ نتیجہ اس کا آپ کیا دیکھتے ہیں؟
جی, ممکنہ جو میں نے پہلے عرض کیا ہے, دو چیزیں ہو سکتی ہیں, ایک چیز تو یہ ہے, اچھا دوسرا یہ کہ پاکستان کی حکومت جو ہے وہ اب مذاکرات کے اندر ایک سالڈ ریزن کے ساتھ جا رہی ہے. پہلے یہ کہا جاتا تھا کہ پاکستان کے پاس جو ریپوٹک ہے اس کی مائننگ کی جو ہے وہ کیپیسٹی نہیں ہے, لیکن ابھی اب سے کچھ دیر پہلے ہمارے دنیا ٹی وی پہ جو سمر مبارک خان جو سائنٹسٹ ہیں بہت بڑے پاکستان کے, وہ یہ بتا رہے تھے کہ پاکستان نے اس کی مائننگ شروع کر دی ہے, پاکستان کے پاس اس کی اب کیپیسٹی آنے لگی ہے, تو یہ اگر کہیں سے بھی کچھ نہ ہوا تو پاکستان یہ کام کر سکے گا. تو یہ ایک نئی ڈیولپمنٹ ہے پاکستان کے لیے اس نیگوشیشن میں چیچیان کے ساتھ جو وہاں پہ شروع ہونی ہے. دوسرا, ری ٹینڈرنگ کی آپشن اس کے پاس موجود ہے, لیکن مجھے یہ لگتا ہے کہ پاکستان دونوں کو ساتھ ساتھ چلائے گا اور اس میں پاکستان کی جو فوج ہے اس کا بہت بڑا ایک رول ہوگا کہ انہوں نے بلوچستان کے ذریعے, میں ابھی گلا کر رہے تھے اس میں, میں بتاتا چلوں کہ یہ لاہور جو ہے پنجاب کا دارالحکومت ہے, لیکن یہاں پہ اگر کوئی دل کا مریض دل کے اسپتال میں جاتا ہے تو اس کی انجیوگرافی ٹیسٹ کے لیے 5 مہینے کا ٹائم دیا جاتا ہے. تو یہ بالکل غلط پرسپشن ہے کہ سارا کچھ پنجاب میں ہے, پنجاب کے اندر بھی بہت غربت ہے اور لاہور میں بھی بہت ساری مشکلات ہیں.
صحیح, ٹھیک, اوکے, بہت شکریہ آپ کا ذوالفقار مہتو صاحب, آئندہ بھی آپ سے بات ہوگی. تھینک یو سو مچ ہماری طرف سے, خدا حافظ. اور سامعین, اس وقت ایک ہم بریک لینا چاہیں گے, بریک سے واپس آ کر ہم بات کریں گے پاکستان میں سول سوسائٹی کی جانب سے جاری کردہ اعلامیے پر, لیکن پہلے لیں کہ ایک مختصر سی بریک.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے جو ایپ سٹور پر بھی دستیاب ہے۔ وی او اے اردو اب آپ کے ہاتھ میں۔
زامین وائس آف امریکہ واشنگٹن سے آپ سن رہے ہیں جہاں رنگ، میں ہوں آپ کی میزبان شہناز نفیس اور اس پروگرام کے پروڈیوسر ہیں اسور امام جی۔ اور پروگرام کے اس حصے میں جس طرح شروع میں ہم نے کہا کہ ہم بات کریں گے پاکستان کی جو سول سوسائٹی ہے، انہوں نے ایک ڈکلیریشن جو ہے وہ جاری کی ہے، ہم اس موضوع پہ بات کریں گے فرزانہ بھاری صاحبہ سے، ہیومن رائٹس ایکٹیوسٹ ہیں، رضوان راضی صاحب سینئر جرنلسٹ ہیں، رضی صاحب معاف کیجیے گا، ان سے بات کریں گے۔ جی بتایا جا رہا ہے وہ اس وقت ہمارے ساتھ لائن پہ ہیں۔ رضوان رضی صاحب آپ کو آواز آ رہی ہے؟ اوکے، فرزانہ باری صاحبہ ہمارے ساتھ ہیں لائن پہ۔ السلام علیکم فرزانہ باری صاحبہ۔
اچھا میں
جی فرزانہ باری صاحبہ، یہ بتائیے گا کہ یہ اعلامیہ جو پاکستان کی سول سوسائٹی کی جانب سے جاری کیا گیا ہے، یہ کیا کوئی خاص حالات کو، سینیریوز کو سامنے رکھ کر، معاف کیجیے گا، جاری کیا گیا ہے، یا پھر اس طرح کے اعلامیے کا سامنے آنا جو ہے وہ معمول کی بات ہے؟ فرزانہ باری صاحبہ جی، فرزانہ باری صاحبہ کی لائن میں کافی سامعین، جس طرح آپ سن رہے تھے کافی شور تھا، دوبارہ لائن پہ لینے کی ہم انہیں کوشش کر رہے ہیں۔ ہم دیکھتے ہیں رضوان رضی، جی رضوان رضی صاحب آپ کو آواز آ رہی ہے؟
جی بالکل آ رہی۔
جی رضوان رضی صاحب، جس طرح آپ نے سنا ہوگا کہ پاکستان کی سول سوسائٹی کی جانب سے ایک ڈکلیریشن جو ہے وہ سامنے آئی ہے، تو اس کی وجہ جو ہے وہ کیا ہے، پس منظر کیا ہے؟
دیکھیے پاکستان کے اندر اس وقت انسان، بنیادی انسانی حقوق کی جو صورتحال ہے وہ بالکل بھی مناسب سطح پہ نہیں ہے۔ صحافت کے اوپر بہت ساری پابندیاں، میں عوامل صحافی کے طور پر یہ بات کر سکتا ہوں، بہت سارے ایسے عوامل ہیں اور بہت سارے ایسے ایشوز ہیں جن کے اوپر بات نہیں ہو سکتی۔ مسنگ پرسن کا اپنا ایک ایشو ہے، پاکستان کے اندر الیکشن ہوتے ہیں، ان الیکشن کے اندر پارلیمنٹیرین تک اپنا حق رائے دہی جو ہے وہ راضی سے استعمال نہیں کر پا رہے۔ یہ ساری وہ باتیں ہیں جو اس وقت ڈسکس ہو رہی ہیں اور یہ تقریباً نجی محفلوں کے اندر، اور یہ تقریباً یہ چل رہا ہے تقریباً پچھلے 3 سال سے یہ معاملہ چل رہا ہے۔ بہت دیر سے آیا لیکن چلیے آیا تو صحیح، سول سوسائٹی کی طرف سے اس کے اوپر کنسرن ان بنیادی چیزوں کے حوالے سے، تو میرا خیال ہے کہ میں تو اسے پوزیٹو سٹیپ ہی سمجھوں گا۔
اوکے فرزانہ باری صاحبہ، رضوان رضی صاحب بھی اس وقت ہمارے ساتھ ہیں، سینئر جرنلسٹ اور انالسٹ ہیں، ایک صحافی کے طور پر جن مشکلات چیلنجز کا ان کو پاکستانی سوسائٹی میں سامنا ہے اس کا انہوں نے ذکر کیا۔ انسانی حقوق کی صورتحال کی جب ہم بات کرتے ہیں ملک کے اندر، تو اس کو اس وقت آپ کس طرح دیکھتی ہیں، کتنا بڑا یہ چیلنج بنا ہوا ہے؟
تو اس وقت میں سمجھتی ہوں کہ جتنی ڈپریشن ہے ریاست کی طرف سے، جتنا زیادہ میں سمجھتی ہوں کہ سول سوسائٹی کی جو کیسز ہیں، جتنی ان کے وہ ریسٹرکٹ ہوئی ہیں، ان کو جس طرح سے اسٹائفل کیا جا رہا ہے، جو بھی سول سوسائٹی میں ذرا سا بھی جہاں پہ سمجھے کہ کوئی تنقیدی بات ہوتی ہے، اور یہ نہیں کہ منفی حوالے سے، لیکن کسی قسم کی جو ڈسینٹ ہے یا کوئی تنقید ہے اس کو بالکل برداشت نہیں کیا جا رہا۔ اور میں سمجھتی ہوں کہ ہم نے مارشل لا کے دور میں بھی اس طرح کی ریپریشن جو ہے، خاص طور پہ میڈیا پہ، سوشل میڈیا پہ بلاگرس کو اٹھایا جاتا ہے، وہ اینکر پرسن جو تھوڑے انڈیپینڈنٹ ہیں ان کو ایک طرح سے آپ دیکھیں کہ ان چینل سے فارغ کروا دیا گیا ہے، اور بیسیکلی وہ ایک نیریٹو ہے جو کہ آبویسلی ریاست کا جو ایک سوشل نیشنل نیشن سیکورٹی کا نیریٹو ہے، بس وہ ریپیٹ ہوتا رہتا ہے۔ تو میں یہ سمجھتی ہوں کہ اسی طرح این جی او سیکٹر بھی جو ہے اس کو بھی آپ دیکھیں گے، بہت ساری این جی اوز کو انہوں نے ان کی جو ہے جو رجسٹریشن
این او سی جی
این او سی تو آپ دیکھیں بہت عرصے سے نہیں مل رہے ہیں, خاص طور پہ جن علاقوں میں بہت کام کرنے کی ضرورت ہے, جو زیادہ ہاٹ اسپاٹس ہیں, جہاں پہ زیادہ کانفلکٹ ہے, فاٹا ہے یا بلوچستان ہے, وہاں پہ بہت عرصے سے این جی اوز کو اجازت نہیں ہے, بہت گنی چنی این جی اوز جن کے اوپر ان کو بہت ایک طرح سے وہ ان کی ایک طرح سے وہ اسٹیٹ کنٹرولڈ ہی ہوتی ہے, ان کو وہ مطلب وہاں پہ کام کر پا رہے تھے, تو ایک تو ان اینی کیس مطلب وہ اس کو اس کے اوپر پہلے سے ایک پابندی ہے, لیکن اب تو یہ بہت ساری تمام این جی اوز کے لیے یہ ہے کہ انہوں نے سرے سے اپنی رجسٹریشن کروائے اور ان کو کافی مشکلات کا سامنا ہے, پر این جی او سیکٹر تو ایک چیز ہے, لیکن میں سمجھتی ہوں کہ سول سوسائٹی کے جو باقی زیادہ امپورٹنٹ جو حصے ہیں جس میں آپ کا میڈیا آ جاتا ہے, آپ کی سیاسی جماعتیں آ جاتی ہیں, آپ کی پروفیشنل آرگنائزیشن آ جاتی ہیں, آپ کے ٹیچرز ایسوسیشن ہیں, ڈاکٹرز ہیں, تو میں سمجھتی ہوں سب کو اس وقت جو ہے بہت زیادہ مطلب جو اپنے کام کے ہم الگ سے جو ایشوز اٹھاتے ہیں ان کے اوپر بہت ہیوی ہینڈیڈ ہے اس وقت ریاست کی, تو یہ ایک کافی مشکل میرے خیال میں یہ بہت مشکل وقت ہے پاکستان کے اندر, جو سیکولر ڈیموکریٹک جو آوازیں ہیں جو فورسز ہیں ان کے لیے کافی مشکل ہے.
اوکے, تو ایسی صورتحال میں اس قسم کے اعلامیے کا سامنے آنا, اس کو آپ کس طرح دیکھتی ہیں, اس کا فائدہ کیا ہوگا؟
دیکھیے فائدہ ہو یا نہ ہو, لیکن یہ ایک ریزولو ہے جو پاکستان کے لوگوں کے اندر جو ریزیلینس ہے, دیکھیے اتنی دفعہ یہاں ماشاء اللہ لگتے رہے ہیں, کیونکہ آپ کو پتا ہے کہ ریاست کے اوپر جو ایک ملٹری اسٹیبلشمنٹ کا بہت زیادہ پاکستان بننے کے بعد سے ہی ایک بہت زیادہ ان کا اثر و رسوخ ہے, اور بہت دفعہ پاکستان میں کئی دفعہ ماشاء اللہ بھی لگے, لیکن اور ہر دفعہ یہ ہے کہ سائڈ سے بہت رہی ماشاء اللہ کے ادوار میں, مگر جو ڈیموکریٹک سیکولر فورسز ہیں انہوں نے کبھی گیو اپ نہیں کیا, پاکستان کی عوام نے کبھی ڈیموکریسی کے اوپر اپنا سمجھے کہ ان کا جو ایک ان کا ایک کانفیڈینس ہے یا وہ اس کے لیے جو ان کی خواہش اور جتنے جو ہے وہ کبھی انہوں نے نہیں چھوڑی ہے, تو سول سوسائٹی تو مطلب ان چیزوں کے خلاف آج بھی آواز اٹھا رہے ہیں, اور اس پہ آپ دیکھیں بہت زیادہ لوگ جو ہیں مارے بھی جا رہے ہیں, بلاگرز کو بھی اٹھایا جا رہا ہے.
فرزانہ باری صاحبہ یہاں پہ, لیکن یہاں پہ تھوڑا سا میں آپ کو روکنا چاہوں گی, جو حکومتی عہدیداروں سے ہماری بات ہوئی ہے, لاسٹ ویک بھی میری بات ہوئی ہے پی ٹی آئی کے دوا خان صاحب ترجمان جو ہیں ان سے, اور کچھ سیکیورٹی اینالسٹ ہیں پاکستان بیسڈ, ان سے میری بات جب ہوتی ہے تو وہ کہتے ہیں کہ جب صحافی برادری وکلا یا انسانی حقوق کے جو لوگ ہیں جب وہ حکومت مخالف سرگرمیوں میں ملوث پائی جاتے ہیں تو پھر ان کے پاس کوئی آپشن باقی نہیں رہتا اس کے کہ ان پر پابندی جو ہے وہ اٹھائی جائے.
جی جی نہیں دیکھیں جس طرح اگر کوئی حکومت مخالف یا حکومت مخالف ایک بات ہے, مطلب حکومت کی پالیسیوں کے خلاف بات کرنا نہیں
چاہیے, جی میں ملک مخالف
پاکستان کی ریاست کے خلاف یا ملک کے خلاف اگر کوئی بھی ادارہ یا کوئی ایسی آرگنائزیشن یا انڈیویجول اگر کام کر رہے ہیں تو میں سمجھتی ہوں کہ حکومت کو حکومت کے وقت کو وہ تمام جو ایویڈینس کے ساتھ وہ چیز سامنے لے کر آنی چاہیے تاکہ ان کو کرنا چاہیے. اب صرف یہ کہنے سے کہ جی ہم لوگوں کو اس لیے مار رہے ہیں یا اٹھا رہے ہیں کہ وہ جو ہے وہ ملک دشمن ہے, تو بتایا جائے نا کہ انہوں نے کیا ملک دشمن کیا, اور اگر واقعی سے ملک دشمن ایکچولی چیز میں کوئی آرگنائزیشن انوالو ہے یہ کچھ تو ظاہر ہے کہ اس سے کسی کو بھی اعتراض نہیں ہوگا. اسی طرح آپ دیکھیں پی ٹی ایم کے خلاف بھی وہ ان کا یہی ہے, تو آپ ہمیں ثبوت دیا جائے نا کہ اگر آپ وہ سمجھتے ہیں کہ پی ٹی ایم کی جو تحریک ہے اس کے پیچھے بھی کچھ ایسی فورسز ہیں, تو ہم سمجھتے ہیں کہ وہ جو ایویڈینس ہے اس کو عوام کے سامنے شیئر کرنا چاہیے. تو صرف یہ کہنا کافی نہیں ہے حکومت کی طرف سے کہ ہم ان لوگوں کے اوپر جو ہے ہاتھ ڈال رہے ہیں, جو کہ ہم تو یہ دیکھ رہے ہیں کہ جو بھی حکومتی پالیسیوں کے اوپر بات کرتا ہے یا پاکستان کی جو ریاست کی جو پالیسیز ہیں جس کا بہت زیادہ فریاضہ پاکستان کی عوام میں بھگتا ہے, ان ٹرمز آف آپ دیکھیں کہ فارن پالیسی جو ہماری رہی ہے تھرو آؤٹ, مطلب پاکستان نے اپنے انٹرسٹ کے بجائے ہم نے پہلے دیکھا کہ ہم اس طرح سے فرنٹ لائن اسٹیٹ بن کے ہم نے جن پالیسیز کو پرسیو کیا اس سے آج پاکستان کے بہت زیادہ انٹرنل جو ایک ایگزسٹینشل تھریٹ ہے وہ انٹرنلی تو پیدا ہو گیا کیونکہ اتنی ریڈیکلائزیشن ہو گئی سوسائٹی کے اندر. تو جب ہم کہتے ہیں کہ پاکستان کی فارن پالیسی کو زیادہ بیلنس ہونا چاہیے, پاکستان کے انٹرسٹ میں ہونا چاہیے, پہلے ہم امریکہ کے ایک طرح سے زور میں بیٹھتے تھے, اب ہم اچھل کے چائنا کے اس میں بغیر کسی سوچے سمجھے مطلب انکنڈیشنلی وہاں چائنا کی طرف جا رہے ہیں. تو ہمیں اپنی فورن پالیسی کو بہت زیادہ بیلنس کرنے کی ضرورت ہے. اب اس کو بھی بات کرے گا تو اگر وہ کہتے ہیں کہ ملک دشمن نہیں ہے تو پھر ملک سے بات کرنے سے بات نہیں آئیں گے نا, کیونکہ یہ ہمارا ملک ہے, ہمیں یہاں پہ رہنا ہے اور ہمیں یہ انشور کرنا ہے کہ ہماری ریاستی پالیسیاں جو ہیں وہ پاکستانی عوام کے خلاف نہیں بلکہ ان کے حق میں ہونی چاہیے.
جی بہت شکریہ آپ کا فرزانہ باری صاحبہ, تھینک یو سو مچ, بہت شکریہ ٹائم دینے کا. رضوان رضی صاحب آخری کوسچن میں آپ سے کرنا چاہوں گی, یہ رپورٹیں اس میں کوئی شک نہیں جو آپ بتا رہے ہیں, اس طرح کی رپورٹیں جو ہیں پاکستان سے آ رہی ہے کہ چاہے صحافی برادری ہو, وکلا ہو یا انسانی حقوق کے کارکن ہو ہیں, وہ اس وقت دباؤ کے شکار ہیں, لیکن دوسری طرف حکومت کا موقف بھی میں نے آپ لوگوں کو بتایا, تو ان ایشوز کا ریزالو جو ہے وہ موجودہ صورتحال میں آپ کیا دیکھتے ہیں, کیا کرنا چاہیے؟
دیکھیے پہلی تو بات یہ ہے کہ جو سنت باری صاحب نے جو بات کی ہے اس میں ایک پوائنٹ میں آگے جانا چاہوں گا کہ حکومت کی پالیسی پہ مخالفت کرنے والا یا حکومت وقت کے نقطہ نظر سے اختلاف کرنے والا غدار نہیں ہوتا. اور آپ دیکھیے کہ صحافی کا کام ہی کیا ہے, خاص اور ہوتا ہے, اور جب وہ حکومت کی انتظامیہ کی پالیسی کے اوپر یا اس کی ہائی ہینڈلنس کے اوپر یا
رضوان رضی صاحب جی جی آپ کی آواز کافی کٹ کٹ کے آ رہی ہے, آپ کی آواز کلیئر نہیں ہے اس وقت. جی رضوان رضی صاحب آواز آپ کی کافی کٹ کٹ کے آ رہی ہے, پھر کبھی انشاءاللہ اس موضوع پہ آپ سے بات ہوگی. بہت شکریہ آپ کا, تھینک یو سو مچ. اور سامعین پروگرام کو ہم آگے بڑھانا چاہیں گے, اس وقت ریپبلکن پارٹی کے ساجد تھارر صاحب جو ہیں انہوں نے ہمیں جوائن کیا ہے, ان کو خوش آمدید کہتے ہیں, کچھ دیر میں ہمیں جوائن کریں گی. ڈیموکریٹک پارٹی کی حامی غزالہ سلیم صاحبہ بتایا جا رہا ہے وہ بھی ہمارے ساتھ ہیں, دونوں مہمانوں کو ہم خوش آمدید کہتے ہیں. اور سامعین خبر جو ہے وہ یہ ہے کہ امریکہ کے صدر ڈونلڈ ٹرمپ کو ان کی ان متنازع ٹویٹس پر اس وقت کڑی تنقید کا نشانہ بنایا جا رہا ہے, جس میں انہوں نے ڈیموکریٹک پارٹی سے تعلق رکھنے والی غیر سفید فام خواتین ارکان کانگریس کو امریکہ چھوڑنے کا مشورہ دیا ہے. تو سجاد تھارر صاحب, صدر ٹرمپ کو یہ ٹویٹس جو ہے کیوں کرنی پڑی؟
دیکھ سب سے پہلے تو آپ ان پیٹریاٹک جو انہوں نے ان کا ریڈرک ہے, خاص کر جو کورٹز مس کورٹز کا نیو یارک سے جی. کہ آج کل امریکہ نے انہوں نے ٹویٹ کیا کہ امریکہ نے ہمیں کچھ نہیں دیا, اینٹی امریکن سلوگنز, اینٹی چیزیں, بینگ سوشلسٹ, سوشلسٹ ایجنڈا پروموٹ کرنا. میرے خیال میں یہ ٹرمپ صاحب کا صرف ریڈرک ان کی ٹویٹ نہیں ہے. میں ذاتی طور پہ یہ خیال رکھتا ہوں اگر امریکہ میں آپ رہتے ہوئے امریکہ کی پالیسیز سے ایگری نہیں کرتے تو آپ کو امریکہ چھوڑ دینا چاہیے, آپ کو کسی نے یہاں باندھ کے تھوڑی رکھا ہے. لیکن آپ رہیں یہیں پہ, آپ ان کے انٹائٹلمنٹس انجوائے کریں, آپ ان کے امریکہ کی ساری چیزیں انجوائے کریں.
ساجد تھارر صاحب, لیکن یہ بات بھی کی جاتی ہے کہ جمہوریت کی خوبصورتی ہی یہی ہے کہ اسی ملک میں رہ کر آپ جو پالیسیز میں لوپ ہولز ہیں اس کو ختم کرنے کے لیے آواز اٹھائیں. اور
اب میں اس کا جواب یہ دوں گا, جمہوریت نہیں ہے سوشلزم. اب میں یہ بتاؤں آپ کو, یہ جمہوری عوامل نہیں ہیں جو ڈیموکریٹ پارٹی اس وقت پروموٹ کر رہی ہے. فرسٹ ورلڈ وار, سیکنڈ ورلڈ وار, ویتنام وار, کورین وار, یہ لڑتے رہے ہیں اگینسٹ دا ایکسپینشن آف سوشلزم, اور آج یہ ہمارے بچوں کو گمراہ کر رہے ہیں اور ان کو کہہ رہے ہیں کہ تھنگز ول بی فری, لیگلائز مروانا, اور زبردستی ایل پی جی ٹی ویلیوز ہمارے بچوں کو کے اندر ٹھونسنے کی کوشش کی جا رہی ہے. یہ تو ایک میرے خیال میں ایک بہت بڑی سازش ہے امریکہ کی فاؤنڈیشن کو ہلانے کے لیے. अब आप मैं मिसाल ये देता हूँ, इसको आप जमहूरियत कहेंगे कि आप जब लोगों को मैनिपुलेट करें वोटर्स को कि हम आपके स्टूडेंट लोन्स वाइप अप करेंगे, आपके क्रेडिट लोन क्रेडिट आपके डेट वाइप अप करेंगे, आपको घर बैठे $1,000 देंगे, ये जमहूरियत अगर आप कहती हैं तो मैं एक पॉलिटिकल साइंस का स्टूडेंट 40 साल से हूँ, मैं इस चीज से डिसएग्री करूँगा।
ओके हम जानना चाहेंगे डेमोक्रेटिक पार्टी की हामी गजाला सलीम साहिबा की जानिब से। गजाला सलीम साहिबा, पॉलिटिक्स का ये हिस्सा है जब बाज़ जो अराकीनी कांग्रेस हैं उनकी तरफ से जब इस तरह के बयानात सामने आएंगे कि अमेरिका ने उन्हें कुछ नहीं दिया या हद से ज़्यादा वो क्रिटिसिज्म करेंगे अमेरिका की पॉलिसी में अमेरिका पर रहते हुए, तो फिर ये भी सदर ट्रंप का जो बयान है ये भी इसको भी सियासत का एक हिस्सा ही समझा जाए, लेकिन इस पर इतना सख्त रिएक्शन जो है वो क्यों सामने आ रहा है?
शुक्रिया। पहले तो गजाला सलाम है, सलीम नहीं, सॉरी। और मैं इतना कहना चाहूंगी, अभी मैंने सुना साजिद साहब को कहते हुए कि अगर यहाँ कोई है जिसे अमेरिका की पॉलिसी से वो अग्री नहीं करे तो ये कंट्री छोड़कर चले जाएं, तो सबसे पहले तो ट्रंप को छोड़ के जाना चाहिएगा, क्योंकि अमेरिका जो है द फाउंडेशन ही इस कंट्री का इमिग्रेशन से हुआ है। ये कंट्री वाइट लोगों की नहीं थी, नेटिव अमेरिकन्स की है, और यहाँ जो लोग आकर बसे हैं इंग्लैंड से और दूसरे यूरोपियन कंट्रीज से, ये लोग यहाँ आकर सीज किया हुआ है इन्होंने, मतलब कब्जा किया है इस लैंड पर, और इस बेसिस पे किया है कि ये कंट्री जो है इमिग्रेंट्स की कंट्री है, क्योंकि वो खुद यहाँ इमिग्रेंट्स थे, और जब दूसरे इमिग्रेंट्स इस कंट्री में वो सेम राइट्स मांगना चाह रहे हैं, तो ये कैसी इंसाफ है कि ट्रंप कहें कि आप अगर चेंज करना चाहें तो चले जाएं। कोई इस कंट्री का कॉन्स्टिट्यूशन है वो चेंज नहीं करना चाह रहा है। हम कह रहे हैं कि आप कॉन्स्टिट्यूशन पर चलें, ये नहीं कि आप कॉन्स्टिट्यूशन को इग्नोर कर दें, और आपने इस कंट्री को ऐसा बना दिया है कि सारा लॉ जो है वो आपकी बात पर चले, जो इस्टेब्लिश यहाँ के कानून है कॉन्स्टिट्यूशन है उसको आप इग्नोर कर रहे हैं, और ये करना चाह रहे हैं कि मैं ही लीडर हूँ इस कंट्री का और सारा पावर मेरे पास है और मैं जो कहूँगा वही सही होगा। ये वैसी कंट्री नहीं है, ये डेमोक्रेसी है, और पहले तो उनको डेमोक्रेसी का एहसास ही नहीं है कि डेमोक्रेटिक कंट्री क्या होती है, इक्वालिटी डेमोक्रेसी क्या है, और ये जो जरिया उन्होंने अपनाया है इमिग्रेंट्स को तकलीफ देने का, ये लोग जो हैं कहीं से आ रहे हैं जो इतनी मुसीबत और तकलीफों से गुजर के आ रहे हैं, जहां वार है, मर्डर्स हो रहे हैं, इनके हालात इतने खराब हैं कि वो जानवर से भी बदतर वहां थे, और जब यहाँ आए असाइलम ढूंढने के लिए, वो इलीगल नहीं है क्योंकि अमेरिका में इमिग्रेशन पॉलिसी है, असाइलम सीकर्स के लिए रास्ता है जिससे वो आ सकते हैं, जो अप्लाई करके आ सकते हैं, और जैसे ही वो आए यहाँ पर इस कंट्री में, उन्होंने ऐसा उनको ट्रीट किया हुआ है जैसे वो जानवरों को भी इंसान अच्छी तरह से ट्रीट करते हैं, सिर्फ इसलिए कि वो लेसन देना चाहते हैं, सबक सिखाना चाहते हैं दूसरे लोगों को कि यहाँ ना आए। क्यों? इन सब बातों की जड़ ये है कि वो चाहते हैं कि ये सिर्फ एक वाइट नेशनलिस्ट कंट्री होके रहे, इसीलिए उन्होंने जब जैसे ही उन्होंने एडमिनिस्ट्रेशन ज्वाइन किया।
लेकिन गजाला सलीम साहिबा, हमारा ताल्लुक भी सहाफत से है, और सदर ओबामा जो हैं वो भी बहुत ज़्यादा लोगों को इलीगल इमिग्रेंट्स को अपने दौर में डिपोर्ट कर चुके हैं, वही कुछ सदर ट्रंप भी कर रहे हैं।
जी, लेकिन उन्होंने मेजॉरिटी जिन्होंने उनको भेजा वो क्रिमिनल्स थे, आप क्रिमिनल्स को भेजिए, कोई वजह होना चाहिए ना कि जो आप कर रहे हैं, और ये लोग ये नहीं कह रहे हैं कि हमें सारे फ्री हक दे दीजिए हम घर बैठे सब कर लेंगे, ये काम कर रहे हैं, बहुत से लोग टैक्सेस भर रहे हैं यहाँ पर, इकॉनमी यहाँ की बढ़ रही है इन लोगों से, तो दोनों तरफ बैलेंस रख के देखना चाहिए. ये नहीं कि पूरा आप एकदम इग्नोर कर दें और ऐसा बताएं कि इमिग्रेशन इमिग्रेंट्स की वजह से ये कंट्री बहुत खराब हो रही है.
ठीक,
ये हो ही नहीं सकता क्योंकि ये फाउंडेशन ही इस कंट्री का ये है कि
बिल्कुल. गजाला सलीम साहिबा, लेकिन नाम जो लिया जाता है रिपब्लिकन के बाज अराकीन की तरफ से और सदर ट्रंप की तरफ से, वो इमिग्रेंट से पहले इलीगल जो है गैर कानूनी इमिग्रेंट्स, उनकी वो बात करते हैं. बहुत शुक्रिया आपका साजिद तारर साहब. आपने गजाला सलीम साहिबा को सुना. इससे पहले कि इस सेगमेंट को वाइंड अप करें, क्या कहना चाहेंगे आप?
मैं सबसे पहले तो गजाला साहिबा को ये बताना चाहूंगा कि डोनाल्ड ट्रंप साहब क्रिटिसाइज नहीं कर रहे हैं, उनको वो ये कंट्री क्यों छोड़ना चाहिए. यहाँ पे जो बैक स्टैबिंग लोग करते हैं, रहते भी यहाँ हैं और क्रिटिसाइज भी करते हैं और यहाँ पे एंटी अमेरिकन चीजें प्रमोट करते हैं, जिस तरह के सोशलिज्म और सोशलिस्ट वैल्यूज और दूसरी चीजें जो लीगलाइजिंग मरवाना, लीगलाइजिंग दूसरी किस्म की ड्रग्स, तो ये दिस इज नॉट द अमेरिका इज अबाउट. अमेरिका इज अ कंजर्वेटिव कंट्री, नंबर वन. दूसरा ये था कि डोनाल्ड ट्रंप साहब जिन लोगों को डिपोर्ट कर रहे हैं वो क्रिमिनल हैं, उनके डेपोटेशन आर्डर निकल चुके हैं. इनको मैं गजाला साहिबा को बताना चाहता हूं कि इस वक्त अमेरिका में ड्रग्स जो है इतना बड़ा इशू बन चुका है, जो अगली फ्यूचर नस्लें हैं वो भुगतेंगी इन चीजों को. और खुदारा हम लोग जो लोग बाहर से आते हैं वो कम विद कंजर्वेटिव वैल्यूज. अमेरिका वॉज नॉट फाउंडेशन, इसकी सोशलिज्म नहीं थी, इसकी लिबरलिज्म हिपीइज्म इसकी फाउंडेशन नहीं थी. ये कंपेरेटिव मार्केट प्लेस है, यहाँ पे लोग आके अमेरिकन ड्रीम बाय करते हैं. इंटाइटलमेंट्स के लिए लोग यहाँ पे नहीं आते. और अमेरिकन ड्रीम जो है वो एक रिपब्लिकन एक फिलॉसफी है कि आके मेहनत से करना काम, बल्कि ये नहीं है कि गवर्नमेंट के ऊपर बैठ जाना और यहाँ के हेल्थ सिस्टम और एजुकेशन को चोक कर देना और दूसरा इंटीग्रेट ना करना इस सोसाइटी में. दिस इज अल्टीमेट a Christian country. This is America. अपनी values को अब जिस तरीके से मैं बता रहा हूँ, southern border पे आप देखें कि एक lawless behavior है. Obama साहब इस countries को पीछे 50 साल पीछे ले गए हैं. कैच एंड रिलीज उन्होंने पॉलिसीज वहां पे बॉर्डर पे रखी है. खुदारा जो कंट्रीज अपने बॉर्डर प्रोटेक्ट नहीं करते वो उसके बहुत सीरियस कॉन्सिक्वेंसेज हैं. ये मैं बताना चाहूंगा कि लोग अभी भी कई ममालिक दीवारें बना रहे हैं, अपने बॉर्डर्स को कंट्रोल करते हैं और बिलखसूस ड्रग्स के हवाले से और क्रिमिनल के वाले. इनको MS-13 के बारे में पढ़ना चाहिए, इनको देखना चाहिए कि ये जो 1 मिलियन से ज्यादा लोग रिपोर्ट कर रहे हैं दे आर रिपीट क्रिमिनल्स. इन्होंने एक दफा नहीं, दो तीन दफा क्राइम को रिपीट किया जिनको रिपोर्ट किया जा रहा है. लेकिन ये लिबरलिज्म इज डेंजरस एंड इज वेरी डेंजरस.
जी बहुत शुक्रिया.
वेरी डेंजरस. और जो आप कह रहे हैं ना, आप सारे इमिग्रेंट्स को एक पूल में मिक्स कर रहे हैं कि ये ऐसी जो मैसेज है वो ये लोगों को बतलाती है कि सारे इमिग्रेंट जो है वो क्रिमिनल्स हैं और ड्रग्स यहाँ लाकर लाते हैं. ये जरूरी बनता है कि आप डिफरेंशिएट करें.
मेरे ख्याल में ये बहुत
बॉर्डर की बात कर रहा था मैं, सदरन बॉर्डर.
जी सदरन बॉर्डर की आप बात कर रहे थे.
इमिग्रेशन आप पाकिस्तान की,
मेरे ख्याल में
बॉर्डर के साथ कंपेयर नहीं कर.
मेरा ये ख्याल है कि ये बहुत एक वसी टॉपिक है, तो इस पे हम 1 घंटे का राउंड टेबल रखते हैं और मजीद तफसील में इस मौजू पे, इस इशू पे हम बात करना चाहेंगे. आप दोनों का बेहद शुक्रिया, साजिद तारर साहब और गजाला सलीम साहिबा. और सामीन, टाइम चूंकि कम है, पाकिस्तान में पोलियो के बढ़ते हुए केसेस की वजूहात जानने के लिए हमने मधु किया है डॉक्टर सफ़ी मलिक साहब को. पोलियो के खात्मे के लिए कौमी राबताकार हैं आप. अस्सलाम वालेकुम डॉक्टर सफ़ी मलिक साहब. डॉक्टर सफ़ी मलिक साहब, पाकिस्तान से ये रिपोर्ट्स जो आ रही हैं कि पाकिस्तान के बाज़ इलाकों, ख़ास तौर पर खैबर पख्तूनख्वा और बलूचिस्तान फाटा का नाम लिया जा रहा है, कि वहाँ पर पोलियो के केसेस में इजाफा देखने में आ रहा है, इसकी वजूहात क्या है और इस इशू से निमटने के लिए आपकी हुकूमत की जो पॉलिसी है, हिकमत अमली वो क्या है? ओके, बताया जा रहा है सामीन के डॉक्टर जी सफ़ी मलिक साहब जो हैं उनकी लाइन ड्रॉप हो गई है. दोबारा हमारे प्रोड्यूसर कोशिश कर रहे हैं कि उनको लाइन पे लें और हम उनसे जानना चाहेंगे कि पाकिस्तान से जो रिपोर्ट्स आ रही हैं कि पोलियो के बढ़ते हुए केसेस जो हैं इसकी. जी ओके जी, डॉक्टर सफ़ी मलिक साहब आप हैं हमारे साथ?
जी
जी जी प्लीज
जी, बिल्कुल.
जी जी आप बात कीजिए. जो क्वेश्चन आपसे किया कि इसकी वजूहात क्या है.
کرنٹلی جیسے آپ نے فرمایا پاکستان میں بھی 45 کیسز آ چکے ہیں سامنے پولیو کی, اور اس میں جو کیسز سامنے ہیں وہ خیبر پختونخوا میں جو 35 کیسز وہاں سے ہیں, اور لیکن خیبر پختونخوا پہ پنی ڈویژن ہے یہاں پہ 25 کیس آ چکے ہیں.
ٹھیک,
بنیادی ایشوز جو سامنے آ رہے ہیں وہ ہماری کمیونٹی کی پرسپشن ہے اباؤٹ ویکسین, اس کی وجہ سے ریفیوزل کیسز ہو رہے ہیں, مس چلڈرن ہیں, ایک گلوبلی بھی اور اینٹی ویکس کی ایک موومنٹ ہے اکراس یورپ اور امیرکا, وہاں پہ بھی ہے اور ادھر بھی اسی قسم کی ایک.
لیکن اوکے, یہ جو ایشوز ہیں جس طرح آپ نے کہا کہ پیرنٹس ویکسینز کو اچھا نہیں سمجھتے, جی تو جی جی بالکل, آپ لوگوں کی حکومت جو ہے وہ ان کی حکمت عملی کیا ہے, کس طرح؟
میں آپ کو بتاتا چلوں کہ جو ریفیوزل آ رہے ہیں جی, پرسپشن کمیونٹی کی پرسپشن کی وجہ سے ریفیوزل سامنے آ رہے ہیں, اور جس کی وجہ سے ایک جو ہرڈ امیونٹی ہے وہ کم ہو رہی ہے, جس کی وجہ سے وائرس کو سرکولیٹ کرنے کا موقع مل رہا ہے, انوائرمنٹل سیمپل سنس لاسٹ 5 months 6 months پازیٹیو ہو رہے تھے.
ٹھیک,
تو اس کی وجہ سے جو ہمارے اور بھی ایشوز ہیں, جیسے ہمارے ریسنٹ پشاور انسیڈنٹ ہوا جس میں.
اوکے ڈاکٹر صفی ملک صاحب, ٹائم بالکل ختم ہو چکا ہے, آئندہ انشاءاللہ آپ کو دوبارہ مدعو کریں گے اس موضوع پہ بات کرنے کے لیے. اس کے ساتھ ہی شہناز نفیس کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان.
بلوچستان سے تعلق رکھنے والے سینیٹر میر حاصل خان بزنجو کا کہنا تھا کہ سینٹ اجلاس بلوانے کے حوالے سے انہیں حکومت کے تاخیری حربوں پر تشویش ہے. انہوں نے کہا کہ چیئرمین سینٹ کے انتخاب میں منڈی نہیں لگنی چاہیے, اور اگر اس حوالے سے کچھ پک رہا ہے تو یہ ملک اور جمہوریت کے لیے اچھی بات نہیں ہے. نیشنل پارٹی کے سربراہ نے کہا کہ ایوان بالا کی اکثریتی جماعتوں نے انہیں نامزد کیا ہے, اور اب اگر وہ الیکشن ہار بھی جائیں تو انہیں کوئی فرق نہیں پڑتا, البتہ نتائج پر اثر انداز ہونے والوں کو بدنامی کا سامنا کرنا ہوگا.
اتنی سیاسی پارٹیوں, پاکستان کے سیاسی پارٹیوں نے مجھ پہ اعتماد کیا ہے, میں تو الیکشن جیت گیا ہوں, بھلے الیکشن ہار بھی جاؤں ابھی, کیونکہ میرے لیے ایشو نہیں ہے الیکشن ہارنا جیتنا, کوئی توڑے گا توڑ پھوڑ کرے گا, اپنے آپ کو خوار کریں گے, خود اپنے آپ کو بدنام کریں گے, اسے میرے صحت پہ تو کچھ اثر نہیں پڑنا.
ان کا کہنا تھا کہ چیئرمین سینٹ کے انتخاب میں غیر متوقع نتائج کا خطرہ نہیں ہے, البتہ حکومت تاخیری حربے استعمال کر رہی ہے.
وہ کوشش کریں گے کہ مہینہ دو ڈھائی شاید اس کو ڈیلے کرے, مگر اس سے فرق نہیں پڑے گا, کیونکہ جہاں تک سینٹ کا تعلق ہے یہ اپر ہاؤس ہے, ادھر کافی جو ہے میچور لوگ ہیں, یہ صوبہ پنجاب صوبہ اسمبلی نہیں ہے, اس کے 400-500 ممبر ہیں اور وہ جہاز میں چلتے پھریں گے. مجھے کم سے کم اپنے جماعت کے ساتھ جو الائنس ہے مجھے ان پہ پورے یقین.
خیال رہے کہ سینٹ میں اپوزیشن نے چیئرمین سینٹ صادق سنجرانی کے خلاف تحریک عدم اعتماد جمع کروا رکھی ہے, جبکہ حاصل بزنجو کو متفقہ امیدوار نامزد کرتے ہوئے نئے چیئرمین سینٹ کے انتخاب کے لیے اجلاس بلانے کا بھی مطالبہ کیا گیا ہے. دوسری جانب سینٹ میں پاکستان تحریک انصاف اور اتحادی جماعتوں نے ڈپٹی چیئرمین سلیم مانڈوی والا کے خلاف بھی تحریک عدم اعتماد جمع کروا دی ہے. حکومت کا کہنا ہے کہ اپوزیشن کی جانب سے چیئرمین سینٹ کے خلاف تحریک عدم اعتماد لانے کا مقصد احتساب کے لیے اٹھائے گئے اقدامات پر اثر انداز ہونا ہے. اسپیکر قومی اسمبلی اسد کیسر نے پیر کو چیئرمین سینٹ صادق سنجرانی سے ملاقات کی. سینٹ سیکریٹریٹ سے جاری بیان کے مطابق اسپیکر قومی اسمبلی نے کہا کہ اپوزیشن جماعتوں کو ایوان بالا کی عزت و احترام کا خیال رکھنا چاہیے اور عدم اعتماد والی چیزوں سے گریز کرنا چاہیے تھا. وائس آف امریکہ کو انٹرویو میں میر حاصل خان بزنجو کا کہنا تھا کہ چیئرمین سینٹ کے گزشتہ انتخاب میں اگر آصف علی زرداری ساتھ نہ چھوڑتے تو سینٹ میں اکثریتی جماعتیں اپنا چیئرمین سینٹ منتخب کروانے میں ناکام نہ ہوتی.
میرے خیال میں وہ اثر انداز ہونا بھی چاہیں تو نہیں ہو پائیں گے, کیونکہ اس وقت اگر وہ کامیاب ہوئی, وہ کامیاب ان سے زیادہ تو قصور پیپلز پارٹی کا تھا جو نے اسے سپورٹ کیا اس کو.
بلوچ قوم پرست رہنما حاصل بزنجو کا کہنا تھا کہ انہیں کسی ادارے سے مسئلہ نہیں ہے اور کسی بھی مسئلے کو حل کرنے کے لیے وہ ہمیشہ بات چیت پر آمادہ ہیں۔ چیئرمین سینٹ صادق سنجرانی کی وزیراعظم عمران خان سے ملاقات کو بھی تنقید کا نشانہ بناتے ہوئے حاصل بزنجو کا کہنا تھا کہ اکثریت نہ ہونے کے باوجود وزیراعظم کس بنیاد پر انہیں یقین دہانیاں کروا رہے ہیں۔ انہوں نے کہا کہ ہمارے پاس ایوان میں دو تہائی اکثریت ہے۔
ایک تو دیکھیں، میں سمجھتا ہوں کہ صادق سنجرانی صاحب کو ادھر جانا نہیں چاہیے تھا پرائم منسٹر کے پاس، اور پرائم منسٹر کا یہ کہنا کہ جی آپ ڈٹ جائیں، ہم آپ کے پیچھے ہیں، تو اس کے معنی کیا ہیں؟ آپ کیسے ڈٹیں گی؟ ہم مجھے بتائیں کہ ہمارے پاس دو تہائی اکثریت ہے، آپ کے پاس ایک تہائی بھی نہیں ہے، اور پھر بھی آپ کہتے ہیں کہ حکومت ڈٹے گی، تو حکومت جب ڈٹتی ہے تو گند کرتی ہے نا، اگر انہوں نے یہ ڈیسائڈ کیا ہے تو لیٹ۔
بلوچستان کے حقوق کے علمبردار سمجھے جانے والے حاصل بزنجو نے کہا کہ اسلام آباد میں تاثر ہے کہ اگر چیئرمین سینٹ بلوچستان سے نہ ہو تو صوبے میں احساس محرومی پیدا ہوتا ہے۔ ان کا کہنا تھا کہ بلوچستان کا احساس محرومی دور کرنے کے لیے ترقیاتی فنڈ میں خاطر خواہ اضافہ کرنا ہوگا، وہاں کے معدنی ذخائر کو بروئے کار لانا پڑے گا۔ ان کے بقول اس کے بغیر اگر انہیں ملک کا صدر بھی بنا دیا جائے تو بھی صوبے کی محرومیاں دور نہیں کر سکیں گے۔ گزشتہ سال سینٹ انتخابات کے موقع پر پاکستان تحریک انصاف اور پیپلز پارٹی نے مشترکہ طور پر صادق سنجرانی کو چیئرمین سینٹ منتخب کروایا تھا، جس پر اس وقت کی حکمران جماعت مسلم لیگ نون نے ان دونوں جماعتوں پر الزام عائد کیا تھا کہ انہوں نے ایسا غیر جمہوری قوتوں کی ایما پر کیا۔ تاہم اب مسلم لیگ نون اور پیپلز پارٹی چیئرمین سینٹ کو ہٹانے کے لیے سرگرم ہیں اور پاکستان تحریک انصاف